نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. عزیز بھائیوں اور بہنوں، اللہ تعالیٰ کے فضل و کرم سے آج ہم انشاءاللہ 12ویں پارے کے نمایاں اہم مضامین کا جائزہ لیں گے. 12واں پارہ جہاں سے شروع ہوتا ہے، تو اس سے چند آیات پہلے جو ہے سورت ہود شروع ہو چکی ہے، تو سورت تقریباً اسی پارے سے یہ سورت بھی جو ہے وہ شروع ہو رہی ہے. تو یہ جیسے ہم نے پچھلی سورج یونس کے وقت جو ہے بتایا کہ یہ سورت بھی اس کے ساتھ، سورج یونس کے ساتھ اس کا ایک جوڑا ہے، ایک زوج کی صورت میں ہے، اور دونوں صورتیں جو ہے مکی ہیں، آگے پیچھے نازل ہوئی ہیں. پہلے سورج یونس نازل ہوئی ہے اور اس کے بعد سورہ ہود نازل ہوئی ہے، اور یہ بھی نبی اکرم صلی اللہ علیہ وسلم کے جو مکہ میں قیام تھا اس کے آخری دور میں یہ سورت نازل ہوئی، 11 اور 13 نبوی کے درمیان میں، یعنی یہ بھی 12 نبوی میں تقریباً نازل ہوئی ہے. اور یہ جو تھی سورت، یہ بھی وہی بالکل وہی دور تھا جب یہ نازل ہوئی، کہ جب آپ پہ ہر طرح کے الزامات بھی لگ رہے تھے، اور آپ کے ساتھ معاملہ جو، اور آپ کے ساتھیوں کے لیے بڑی سخت ابتلاء کا دور تھا. الزامات تھے جیسے آپ پہ اس طرح کہ آپ جھوٹ گھڑ کے لے آئے ہیں، یہ جو قرآن بنا کے پیش کرتے ہیں اپنی طرف سے، اور پھر سحر اور جادو کے الزام بھی آپ پہ جو ہے لگائے جا رہے تھے. تو جو ہے یہ ایک مشکل وقت تھا، اور ساتھ ساتھ اب وہ جو ہے کفار مکہ چاہتے تھے کہ یہ جو عنصر ہے، یہ نبی اکرم صلی اللہ علیہ وسلم کا اور آپ کی رسالت کا اور آپ کے ساتھیوں کا، کہ کس طریقے سے اس کو مکہ سے باہر کر دیا جائے. تو یہ بھی اس پہ بھی جو ہے وہ سوچ جاری تھی. تو اس میں اس طریقے سے پھر وہی مضامین ایسے ہی ہیں جیسے سورہ یونس میں آئے ہیں، یعنی انذار بھی کیا گیا ہے ان لوگوں کو، کفار مکہ کو خبردار بھی کیا گیا ہے، دعوت بھی دی گئی ہے. دعوت کے اندر جو ہے وہ تحدی کا اور ایک کہہ لیں کہ ایک دھمکی کا ان سب بھی جو ہے موجود ہے. اور اس صورت میں سورہ یونس سے جو مختلف بات ہے وہ اس صورت کا جلال ہے، اس کا بہت جلال کا انداز اس صورت کے اندر بہت نمایاں ہے. اور جو ہے وہ باغی اور نافرمان اور گناہگار قوموں پر اللہ تعالیٰ کا جو غضب ہے اور عذاب کا جو ذکر ہے، وہ بڑے خاص جو ہے جلال کے ساتھ جو ہے وہ کیا گیا ہے. اور اس میں پھر 7 رسولوں کے حالات بیان کیے گئے مسلسل، جو 60-70 آیات کے اندر، اور پھر ان کی قوموں پر جو اللہ تعالیٰ نے عذاب بھیجا اور قوموں کو جو ہلاک کیا، سب ہستی سے مٹا دیا، اس کا ذکر مسلسل ہے. اور اسی وجہ سے نبی اکرم صلی اللہ علیہ وسلم جو ہے وہ فرمایا کرتے تھے، آپ ایک دفعہ ابو بکر رضی اللہ تعالیٰ نے آپ سے فرمایا کہ یا رسول اللہ، میں دیکھ رہا ہوں آپ بوڑھے ہو رہے ہیں جلد، تو اس کی کیا وجہ ہے؟ تو نبی صلی اللہ علیہ وسلم فرمایا، شیبتنی ہودم و اخواتہا، کہ مجھے جو سورہ ہود ہے اور اس جیسے مضامین کی دوسری صورتوں نے جو ہے وہ بوڑھا کر دیا. یا پھر آپ دوسری حدیث مبارکہ بھی ہے جس میں فرمایا کہ شیبتنی ہودم والواقعہ والمرسلات اما یتساءلون واذا الشمس کورت، کہ یہ جو صورتیں ہیں جو اس کے مضامین ہیں، یہ بھی سارے مکی صورتوں کے اندر مکی میں نازل ہوئی ہیں، جیسے سورہ ہود ہے اور واقعہ ہے، المرسلات ہے، اور اما یتساءلون ہے، اور واذا الشمس کورت، یہ صورتوں نے فرمایا کہ انہوں نے مجھے بوڑھا کر دیا. اور ان کی وجہ یہ ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کو فکر دامنگیر رہتی تھی کہ جس طریقے سے اللہ تعالیٰ ارشاد فرما رہا ہے کہ اس نے ان قوموں کو ہلاک کر ڈالا، تو کہیں ایسا نہ ہو کہ میری قوم کے اوپر بھی عذاب آ جائے. تو یہاں اس صورت کے اندر پھر اللہ تعالیٰ کے قانون ہلاکت اور قانون استبدال، اس کا ہم پہلے بھی ذکر کر رہے ہیں کہ لا آف انہیلیشن آف نیشن اور پھر لا آف ریپلیسمنٹ آف نیشن کی جو ہے بڑی وضاحت کی گئی اچھی طرح، کہ اللہ کیوں اور کب قوموں کو ہلاک کرتا ہے، اور کس وقت اللہ تعالیٰ جو ہے قوموں کو بدل دیتا ہے، ایک قوم کو ہٹا کر اس کو جو ہے صفحہ ہستی سے مٹا کر کب دوسری قوم کو لے آتا ہے، تو اس کا جو ہے وہاں پہ ذکر آیا کیا ہے. نافرمان قوموں کی ہلاکت کا یہ تذکرہ سورت کے مسلسل 10 رکوعوں پر پھیلا ہوا ہے. تو یوں اس طریقے سے ہم سورت کا مرکزی مضمون بھی اس کا تعین کر سکتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کی دعوت پر ایمان لانے کا جو ہے وہ دعوت دی گئی ہے لوگوں کو، کفار مکہ کو، اور انہیں کہا گیا کہ اگر ایسا نہ کرو گے تو اللہ تعالیٰ تمہیں بھی ان اقوام کی طرح ہلاک کر دے گا جن کا ذکر یہاں پہ ہوا ہے. تو یہ ایک لحاظ سے یہ جو انذار ہے، یہ جو ہے کفار مکہ کو پچھلی قوموں کے ہلاکت کے حوالے سے، ان کی تاریخ کے حوالے سے، ये इस मजमून को, सूरत का एक मरकजी मजमून है। फिर अल्लाह ताला ने जो है वो, और इसके बाद जो अहम नुमायां बात है वो ये भी है कि अल्लाह ताला की बंदगी की दावत मुसलसल जो है वो दी गई है इसके अंदर, यानी अल्लाह ताला की बंदगी करो, उस पर ईमान लाओ और उससे मगफरत तलब करो, ये कुरान की जो दावत है। और ये यहाँ पे मुसलसल इस बात का जो है वो तज़किरा किया गया है तमाम रसूलों की जबान से। फिर इसमें कुरैश के एतराजात के जवाब भी दिया गया कि जो आप किया करते थे, मसलन वो क्या करते थे कि तुम तो खुद जो है वो कोई बहुत बड़े अमीर आदमी नहीं हो, तुम्हारे पास खजाने नहीं है, तुम्हारे साथ कोई फरिश्ते नहीं उतरते, या जो कोई लाव लश्कर नहीं है तुम्हारे साथ, तुम गैब जो है नहीं जानते हो, और ये जो है ये गरीब और फकरा मसाकिन और बिल्कुल जो लेस प्रिविलेज लोग हैं, जो या अपरेंटली जो लो स्टेटस के लोग हैं, बस यही जो है तुम्हारे साथ हैं। तो ये सारे एतराजात हैं, इन एतराजात के जो है वो जवाब दिया गया है। और फिर जब इस एतराज का जवाब भी दिया गया है और इसको जो है वो मुकरर इस चैलेंज को लाया गया है कि जो वो कहते थे कि ये कुरान जो है तुम अपनी तरफ से घड़ के ले आए हो, तो इस बात पे कहा गया कि फिर अच्छा अगर ये बात है तो फिर तुम इसकी सूरत जो है इसकी मिसल इस जैसी फिर कोई 10 सूरतें ही बना लो तुम। तो इस तरीके से ये उनको भी चैलेंज दिया गया है। तो जहां पे जो है वो पहला जो इसका इसके सूरत के कुल 8 जो है वो पैराग्राफ हैं, ये 8 हिस्से हैं, बड़े डिस्टिंक्ट हैं, जहां पे जो है वो अल्लाह ताला ने इन कौमों का तज़किरा किया है। पहली के अंदर जो है तो पहले हिस्से के अंदर तो यही कुरैश को दावत दी गई है और फिर उनको जो है ईमान लाने का कहा गया। उसके बाद नूह अलैहिस्सलाम और आपकी कौम का तफसीली जिक्र है, ये कौम जो है तकरीबन आपका जमाना 3500 से 4000 कबल मसीह का है, आपकी कौम आपने अपनी कौम को भी वही तौहीद की दावत दी, कौम ने उसका इनकार किया और फिर उन्होंने भी एतराजात किए और यही वो एतराजात थे। बिल्कुल ही यहाँ भी वही आता है कि तुम्हारे पास खजाने नहीं है, तुम्हारे साथ बड़े ये गरीब गुरबे और फकीर किस्म के लोग हैं, और तुम जो है ना गैब जानते हो ना तुम्हारे साथ फरिश्ते हैं, यही है। तो आपने मुसलसल जो है वो उनको दावत देते रहे, इसके बावजूद 950 बरस तक आप जो है इस पैगाम की दावत, तौहीद की दावत उस कौम को जो देते रहे। इसमें फिर फ्रीडम ऑफ फेथ का भी जिक्र है इसके अंदर, कि जिसमें नूह अलैहिस्सलाम कहते हैं कि ये अगरचे मुझ पे अल्लाह ताला की तरफ से हक नाजिल हुआ है और मेरा इस पे बिल्कुल जो है वो यकीन है, लेकिन मैं ये हिदायत तुम पर जबरदस्ती नहीं थोप सकता, और तुम अगर इसको कबूल ना करोगे तो तुम्हें इसकी जिम्मेदारी तुम्हारे खुद ऊपर आएगी। तो गोया जो है ये कहीं भी जो इस्लाम और कुरान की दावत और इसकी हक की तरफ दावत है, ये इज मैटर ऑफ चॉइस है कि अगर शख्स कोई कबूल नहीं करेगा तो फिर खुद उसके अपने अमाल का जिम्मेदार होगा। आपको फिर किश्ती बनाने का हुक्म दिया गया, फिर अल्लाह ताला ने सैलाब भेजा और फिर अल्लाह ताला ने ईमान वालों को बचा लिया और फिर जो है बाकी कौम को गर्क कर दिया, और उस गर्क होने वालों में, डूब जाने वालों में आपका बेटा भी शामिल था, जिस जो भी। तो इससे साफ पता चलता है कि ये जो हसब नसब है ये बिल्कुल किसी काम ना आएगा अगर ईमान ना होगा। अगर ईमान ना होगा तो ये जो है रिश्ते और पैवंद जो है किसी सूरत में कुछ काम ना आ सकेगा। फिर यहाँ पे भी इसी वाक्य के अंदर भी मुशरिकीन को इस कानून हलाकत से इबरत का मशवरा दिया गया है और साथ साथ मुसलमानों को सब्र इस्तेकामत की तलकीन भी की गई। तो ऐसा लगता है आप देखेंगे जब तक जब जो अब तक हमने मुसलसल कुरान पाक पढ़ा है, चाहे ये मक्की दौर का है चाहे मदनी दौर का, हर जगह के मुसलमानों को सब्र और इस्तेकामत की तलकीन दी है। ऐसा लगता है कि जो भी मसला है कहीं भी किसी वक्त किसी जमाने में जो मसला होगा तो सब्र उसकी जो है वो कुंजी है, शाय कुलीद है। उस इस शाय कुलीद से हर लॉक हर जो ताला जो है वो मुश्किल का जो 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 है ताला वो इससे जो है वो खुल जाएगा और इस्तेकामत से अल्लाह ताला की मदद जो है वो आएगी। इसके बाद फिर हूद अलैहिस्सलाम की दावत है और कौम आद की हलाकत का, यानी ये कौम आद थी जिसकी तरफ हजरत हूद अलैहिस्सलाम को भेजा गया था 3000 कबल मसीह में, ये कौम जो है ये गुजरी है अरब पेनिनसुला के अंदर ये भी, और हूद अलैहिस्सलाम ने इन्हें भी इसी तरह उसी तौहीद की दावत दी जो इससे पहले अम्बिया अलैहिस्सलाम रुसल दे दिया। और आपने भी कौम को इस्तग़फ़ार करने का कहा कि अगर तुम अल्लाह की तरफ रुजू करोगे, उससे इस्तग़फ़ार तलब करोगे तो अल्लाह तुम्हें बारिशें अता फरमाएगा, खुशहाली अता फरमाएगा और तुम्हारी कुव्वत में इजाफा करेगा, तुम्हारी मैन पावर जो तुम्हारी एब्सोल्यूट अस्करी कुव्वत तुम्हारी जो है जो रियासत की कुव्वत है, तुम्हारी इज्तिमाई कुव्वत है, अल्लाह ताला उसमें इजाफा करेगा। लेकिन अगर तुम इस पैगाम को कबूल ना करोगे तो अल्लाह ताला तुम्हें फिर हलाक कर देगा। और उन्होंने फिर रब की नाशुक्री की, अल्लाह ताला की आयात का इनकार किया, रसूल की नाफरमानी की। और कुरान कहता है कि उन्हें हर जब्बार अनीद, इस्लाम से अनाद रखने वाले डिक्टेटर की पैरवी की, तो अल्लाह ताला ने दुनिया आखरत में उन पर लानत फरमाई और उन्हें अजाब से दोचार कर दिया और मोमिनीन को बचा लिया। और अल्लाह ताला ये फिर हर कौम की जहां पे तबाही के बाद अल्लाह ताला ने जो अल्फाज फरमाए हैं, वो इंसान के अंदर जो है एक झुरझुरी सी आ जाती है अगर इंसान को जब अल्फाज को पढ़ता है। अला वो दल आदिन कौमिन हूद, दफा हुई, दूर हुई आद की कौम, जब अल्लाह ताला ने उसको तबाह फरमा दिया, तो उसके बाद ये अल्फाज इस तरह फरमाए। फिर उसके बाद सालेह अलैहिस्सलाम की जो है वो कौम को दावत और कौम समूद की हलाकत का जिक्र है। इन्हीं कौम समूद की तरफ हजरत सालेह अलैहिस्सलाम को भेजा गया था, और ये 500 बरस के बाद उनके तकरीबन 2500 कबल मसीह में ये कौम मदीना, ये जो मदीना मुनव्वरा है इसके शुमाल में इनका इलाका था। ये मदाने इसका इलाका आजकल मदाइन साले इसको कहा जाता है इस इलाके को। और आपने भी बिल्कुल वही वही जो है वो बात दोहराई गई है तमाम रसूलों की दावत के अंदर, कि आपने भी तौहीद की दावत, अल्लाह ताला की तरफ दावत दी, और आपने भी कौम को तौबा और इस्तग़फ़ार की दावत दी। और फिर एक ऊँटनी भी जो अल्लाह ताला ने भेजी उनके मोजज़े तलब करने पर, और फिर बनाया कि अगर तुमने इस ऊँटनी को छेड़ा या इसको कुछ नुकसान पहुंचाने की कोशिश की, तो ये फिर जो है ये वो आखिरी जो चीज होगी, ये वो आखिरी लकीर, जो सुर्ख लकीर होगी जिसे तुम जो है वो पार करोगे, और उसके बाद तुम फिर सलामत न रहोगे। तो उन्होंने फिर हजरत साले अलैहिस्सलाम का और उनकी जो दावत का इनकार किया, ऊँटनी को मार डाला, और फिर 3 दिन की मोहलत के बाद जब अल्लाह ताला ने उन्हें दी, एक धमाके में उनको हलाक कर डाला गया। और फिर अल्लाह ताला ने इरशाद फरमाया कि कालम जागनाउ फीहा, वो अपने घरों के अंदर फिर वो इस तरह पड़े रह गए जैसे वो कभी, मतलब उनकी ऐसे हालात उनके मिट गए, उनके निशान मिट गए, कालम जागनाउ फीहा, कभी जैसे वो यहाँ रहे ही न थे। अला इन समूद कफर रब्बहु, बेशक खबरदार रहो कि समूद ने अपने रब का कुफर किया, रब को से जो है वो नाशुक्री की। अला बोदल समूद, तो अला दफा हुई फिर वो जो समूद की कौम भी। तो उसके बाद फिर लूत अलैहिस्सलाम की दावत, और फिर कौम लूत की हलाकत का जिक्र है। और ये तकरीबन 2100 कबल मसीह के अंदर आपको बताइए डेड सी, बुहरे मैयत, या इसके बहुत सारे दूसरे भी नाम है जो है वो वहां पे ये इनकी इनके किनारे इनकी कौम आबाद थी। गुमोरा और सादून की बस्तियों और बहुत छोटी सी दीगर बस्तियों का एक सिलसिला था जिनके अंदर ये कौम आबाद थी। तो हजरत लूत अलैहिस्सलाम भी जो है इनको दावत दी। फरिश्तों का जिक्र है जब इब्राहिम अलैहिस्सलाम के पास आए, और फिर आपको आपको अपने बेटे हजरत इसहाक अलैहिस्सलाम की और उनके पोते हजरत याकूब अलैहिस्सलाम की खुशखबरी सुनाई, और उसके बाद यही बताया कि वो, आपने पूछा कि कहाँ का कसद है, तो उन्होंने कहा कि हम इसी तरह लूत और उसकी कौम के पास जा रहे हैं और लूत की कौम पे अजाब लेके आए हैं। और फिर उनके दरम्यान में मकालमा भी हुआ, और फिर लूत अलैहिस्सलाम के पास भी ये इंसानी शक्ल में जो है वो गए, और ये कौम चूंकि हम जिन्स परस्ती में मुबतला थी, तो उन्होंने भी वहां भी यही जो है हरकत करने की कोशिश की। और फिर उनके घर के पास हजरत लूत अलैहिस्सलाम के इकट्ठे हो गए, लेकिन फरिश्तों ने कहा कि तुम फिक्र ना करो, ये कोई हमारा नुकसान ना कर सकेंगे। और उन्होंने इस तरीके से हजरत लूत अलैहिस्सलाम और उनकी दावत को जो है यकसर रद्द कर दिया, और आप पे ईमान नहीं लेके आए। तो अल्लाह ताला ने आपको, फरिश्तों ने कहा कि आप ईमान लाने वालों के साथ रातों रात निकल जाएं, और फिर अल्लाह ताला ने उन पर पत्थरों की बारिश बरसाई, और फिर उस बस्ती को, जमीन के उस टुकड़े को काट कर बस्ती को ऊंधा कर दिया, और जो है नीचे धंसा दिया, और उसके ऊपर फिर इस तरह पानी चढ़ाया। और अल्लाह ताला ने फरमाया कि वमतर अलैना हिजारत मिन सजील मनजूद, कि अल्लाह ताला ने उन पर इस तरीके से पत्थरों की बारिश जो है वो की, और उनके पत्थरों के बारे में फरमाया कि मुसव्वमतन इंद रब्बिक, ये अल्लाह ताला की तरफ से मार्क किए हुए थे हर मुजरिम के लिए कि कौन सा पत्थर किस मुजरिम को जो है वो लगेगा, और उनमें से कोई भी ऐसा ना था जो बच गया हो। और इस तरीके से अल्लाह ताला ने एक किस्म का दोहरा अजाब इनके ऊपर जो है वो भेजा। और इसके बाद शुएब अलैहिस्सलाम की जो है वो दावत और कौम शुएब की हलाकत का जिक्र है। शुएब अलैहिस्सलाम जो है अहले मदीन की तरफ और अहले असहाबुल ऐका भी जिन्हें कहा जाता है उनकी तरफ भेजे गए, اور آپ نے بھی قوم کو توحید کی دعوت دی، وہی پیغام جو باقی انبیاء علیہ السلام جو لے کے لاتے رہے، اور یہ قوم رزق حرام کی خوگر تھی، ناپ تول میں ڈنڈی مارتی تھی، لوگوں کو راستے میں لوٹ لیا کرتی تھی، اور یہ اس قوم کی ایک ذہنیت کا ایک خاص مظہر اس کا ذکر کیا گیا ہے کہ یہ لوگ بڑے سیکولر ذہنیت کے لوگ تھے اور دین و دنیا کی جدائی کے قائل تھے، اور شعیب علیہ السلام کو کہتے تھے کہ یہ تمہاری نماز کیا ہے جو ہمارے کاروباروں کے اندر بھی دخل دیتی ہے، ہمارے معاملات میں بھی دخل دیتی ہے. گویا ان کا خیال تھا کہ اگر تم نماز پڑھتے ہو تو بس یہ تمہاری اپنی چار دیواری تک محدود رہنی چاہیے، اور اس کے اثرات گویا عملی زندگی کے عمر جو ہے وہ نافذ نہ ہونے چاہیے، اس کے اندر نظر نہ آنے چاہیے، بس نماز جو ہے مسجد کے اندر ہو اور بعد میں زندگی میں دوسرے کاموں میں سب حرام خوریاں ہوں اور سارے حرام کا چال چلن ہو، اور جو مرضی ہم کریں آپس میں ہمیں کوئی پوچھنے والا نہ ہو. تو یقینی طور پر اسلام میں یہ ایسا معاملہ نہیں ہے. اسلام میں دین کوئی نجی معاملہ نہیں ہے کہ گھر کے اندر بس پوجا پاٹ کر لی جائے اور باہر جو ہے اس کی نماز کا کوئی اثر زندگی میں اور کاروبار زندگی میں اور زندگی کے شعبوں کے اندر اس کی کوئی نہ ہو، بلکہ نماز کا تو مقصد ہی یہی ہے. اس کی حکمت دیکھیں کہ کس طریقے سے پانچ دن کے پانچ اوقات کے اندر جب انسان جاگتا ہے، جب انسان معاملات زندگی کرتا ہے، تو انہی اوقات کے اندر انسان صبح صبح اٹھنے 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 اٹھتے وقت اور رات کے سوتے وقت تک اس کو سٹیگر کر دیا گیا ہے مختلف اوقات کو، کہ آپ ان اوقات کے درمیان میں تو وقفے وقفے سے اللہ تعالیٰ کے سامنے کھڑے ہو کر اپنی بندگی کے اعلان کریں اور بتائیں کہ ہم جو ہے ہم تیری عبادت کرتے ہیں، تجھی سے مدد چاہتے ہیں، اور تیرے ہی جو ہے تجھے تیری کبریائی کا اعلان کرتے ہیں، اللہ اکبر کی جو ہے بار بار صدایں بلند کرتے ہیں، اور ہم اس بات کا اعلان کرتے ہیں کہ ہر جگہ تیرا ہی قانون اور تیری ہدایت جو ہے وہ ہوگی. ایسا نہ ہوگا کہ یہ والا معاملہ نہ ہوگا جو اس وقت یہاں قوم کہہ رہی ہے، بلکہ صحیح نماز تو ہے ہی وہی جو ہماری تجارت، ہماری سیاست اور معیشت، حتیٰ کہ زندگی کے ہر معاملے، ہر تمام پہلوؤں کے اندر جو ہے وہ لپیٹ میں لے. وہ کیسی نماز ہوگی جس کے اندر ہم نماز پڑھ کے آئیں اور پھر اس کے بعد کاروباری زندگی میں لوگوں کے ساتھ جھوٹ کا معاملہ اور رشوت کا معاملہ اور لوگوں کے حقوق کی غصبی کا معاملہ اور ناپ تول کے اندر ڈنڈی مارنے کا معاملہ کریں، تو یہ کیسی نماز ہوگی؟ تو جو ہے شعیب علیہ السلام نے انہیں زندگی کے اندر ان کی بدعمالیوں سے توبہ کرنے کی طرف ہدایت کی کہ تم اللہ تعالیٰ کی طرف پلٹ آؤ اور ان یہ جو بدعمالیاں تم کرتے ہو ان سے جو ہے رجوع کرو، اللہ تعالیٰ کی طرف پلٹ آؤ، اور پچھلی تمام قوموں کے جو اب تک پانچ قومیں اب تک جو ہے وہ ہو چکی تھی ان قوموں کے انجام سے ڈرایا، لیکن وہ مان کر نہ دی اور اللہ نے اس قوم کو بھی پھر ہلاک کر ڈالا. اور پھر اللہ تعالیٰ نے فرمایا ان کے بارے میں وہی الفاظ فرمایا کہ علم یغنو فیا، ایک انہیں ایک زلزلے میں ہلاک کر ڈالا، اور پھر میں کہ وہ ایسے رہے جیسے کبھی رہے ہی نہ تھے وہاں پہ ہم نے وہ جگہوں پہ اندر. اللہ بو دل مدین کما بو عدت سمود، اور وہ بھی اسی طرح دفع ہو گئے، دوئے کر دیے گئے علی مدین بھی جس طرح سمود کی قوم کو جو ہے وہ دفع کر دیا گیا. پھر اس کے بعد موسیٰ علیہ السلام کی دعوت ہے اور فرعون کی ہلاکت کا ذکر ہے کہ موسیٰ کو قوم فرعون کی طرف سے جو ہے بھیجا گیا اور پھر انہوں نے جو ہے انکار کیا اس دعوت کا. اللہ نے پھر اسی قانون ہلاکت کا کہتا ہے جس کا بار بار تذکرہ آ رہا ہے، جس کے تحت اس نے پچھلی قوموں کو اور ناشکر قوموں کو اور سرکشی والی قوموں کو ہلاک کر ڈالا. اللہ تعالیٰ نے فرعون اور اس کے ساتھیوں کو بھی اسی طرح جو ہے پکڑ لیا عذاب کے اندر اور انہیں غرق کر دیا، اور پھر اللہ تعالیٰ نے اس پر اور اس کے ساتھیوں پر دنیا کے اندر اور روز قیامت جو اللہ تعالیٰ نے لعنت فرمائی اس کے لیے. پھر جو ہے یہ بھی کہ یہ جو قوموں کی ہلاکت کا اور استغفار کا تعلق ہے، یہ بڑا اسٹرانگ کنیکشن ہے جو اس صورت کے اندر ہم دیکھ سکتے ہیں. تو اس میں جو اس کا میسج ہے، جو اس کا پیغام ہے، جو ٹیک ہوم ہے، وہ یہ ہے کہ قومیں اللہ تعالیٰ سے استغفار کے ذریعے ہلاکت سے بچ سکتی ہیں. یہ تمام رسول قوموں کو اسی بات کی جو ہے وہ کرتے رہے کہ تم اللہ تعالیٰ کی طرف پلٹ آؤ اور اللہ تعالیٰ سے استغفار کرو، تو اس طریقے سے تم ہلاکت سے بچ سکتی ہو. اور یہ بالکل ویلڈ ہے ایون ٹوڈے اور تمام آنے والے زمانوں کے لیے بھی. اس قانون کی جو ہے وضاحت بھی کی گئی اسی طریقے سے کہ اللہ تعالیٰ جب تک کسی قوم کے اندر اصلاحی قوتیں موجود رہتی ہیں، قوم کو وہ قوم کی بدعمالیوں کی طرف اور قوم کی سرکشی کی طرف اور قوم جن غلط راستوں پہ چل پڑتی ہے ان پہ جب تک کوئی ان کے اندر کوئی قوت رہتی ہے، ان کو ٹوکتی رہتی ہے، تو اللہ تعالیٰ جو ہے یا اس کے اندر ایک معتدب लोगों की तादाद जो है वो इन इसलाही को अमाल पे जो है वो जारी काम करते रहते हैं और इसलाह की जो है वो काम को जारी रखे होते, अल्लाह ताला उस कौम को हलाक नहीं करता। लेकिन जब कौम बिल्कुल मजबूरी तौर पर फिर उसी रास्ते पे चल जाए तो अल्लाह ताला उस कौम की हलाकत का फैसला फरमा देता है। आप सल्लल्लाहु अलैहि वसल्लम के साथियों को साबित कदम रहने की हिदायत की गई है सूरत के आखिर में, मुशरिकीन की तरफ ना झुकने और नमाज कायम करने और सब्र की तलकीन की गई। और फिर जैसे मैंने कहा है कि ये सब्र जो शाही कुलीद है, ये एक मास्टर की है जो तमाम मसाइल जितनी इब्तलाएं और आजमाइशें और मुश्किल हालात पेश आए सब के अंदर अल्लाह ताला ने तमाम अंबिया अलैहिस्सलाम उनके पैरों को सब्र की तलकीन फरमाई है और फरमाया कि नेकियां बुराइयों को मिटा देती हैं। फरमाया कि अमर बिल मारूफ व नहीं अल मुनकर का फरीजा, यही काम जो तमाम अंबिया अलैहिस्सलाम ने अभी दावत का जो किया है यही वो काम है जो अमर बिल मारूफ व नहीं अल मुनकर का फरीजा, यानी नेकी की तरफ बुलाना और बुराइयों से रोकना। फरमाया कि ये बहुत ही इंतहाई जरूरी काम है किसी मुआशरे के अंदर, और जिस कौम जो कौम भी ये काम छोड़ देगी तो अल्लाह ताला फिर उसको बदल कर किसी दूसरी कौम को ले आएगा। तो ये जहां पे सूरत का खत्म होता है, उसके बाद सूरह यूसुफ जो है वो शुरू होती है यहां से, और सूरह यूसुफ भी मक्की सूरत है, ये भी करीबन उसी जमाने के अंदर 1290 के अंदर जो है वो उतरी है। सूरह हूद के बाद इसका नजूल हुआ है, सूरह हूद के बाद इसका भी, और जब खास तौर पर उस वक्त इसका नजूल हुआ जब आप सल्लल्लाहु अलैहि वसल्लम का खानदान शिबे भी तालब मैसूर था और बहुत शदीद नाकाबले बयान सख्ती जो है वो बर्दाश्त कर रहा था और सख्तियों से गुजर रहा था। तो इस बड़े मुश्किल तरीन हालात के अंदर, जिसके अंदर लोगों के लिए और बच्चों के लिए जो है वो खाने तक कुछ ना था, और इस जमाने में तो ये भी आता है कि जो वहां पे शिबे भी तालिब के लोग थे, मैसूर थे, वो दरख्तों और जो 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 पौधे थे उनकी जड़ों को चबा के जो है कुछ ना कुछ थोड़ा सा जो खुराक हासिल करने की कोशिश किया करते थे। ये वो सख्त तरीन हालात थे जब आप पे ये सूरत नाजिल हुई और आपको फिर फतेह मक्का और कामिल इक्तदार और गलबा इस्लाम की बशारत अल्लाह ताला ने दी है। और ये इस बिना पे है कि सूरत यूसुफ के अंदर जो है जो कुछ बयान किया गया वो यही है कि वो भी आपका भाई यूसुफ इसी तरीके बड़े मुश्किल हालात से जो है वो गुजरा और फिर अल्लाह ताला ने उसको जो है वो इक्तदार अता फरमाया और गलबा अता फरमाया, और उसके जो भी मुखालफीन थे और उसके जो भाइयों ने जो उसके साथ सलूक किया उस पर वो फिर उन पर गालिब आया और उसके सामने वो सरनगू हो गए। सूरह हूद के अंदर कौमों की तारीख हलाकत से इंतजार का पहलू बहुत गालिब है और नुमाया है कि किस तरीके से अल्लाह ताला ने कौमों को हलाक किया है। इस सूरत में मुश्किल हालात के बाद आसानियां आती हैं ये बशारत दी गई है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को और आपके थोड़े से साथी जो जो उस वक्त जो है ये जो मुश्किलों से गुजर रहे थे। एक और पहलू इस सूरत में जो इसका बहुत अहम पहलू इसकी और करने की जरूरत है कि अल्लाह ताला ने इस सूरत को अहसनुल कसस करार दिया है, बेहतरीन किस्सा, द बेस्ट ऑफ द स्टोरीज करार दिया है। तो इस पे थोड़ा सा गौर करने की जरूरत है। कभी मैंने आपने कभी गौर किया है, हम पढ़ते आ रहे हैं बचपन से सूरत को, इसके किस्से जो है बड़े मारूफ हैं, इसकी इसकी किस्सों पे मुश्तमिल जो है वो नावेल टाइप जो है वो दास्तानें जो है बड़े बाजारों में मिलती हैं। तो जो है ये क्यों अल्लाह ताला ने इसको अहसन और कसस करार दिया है, यानी ये बेहतरीन किस्सा है अल्लाह ताला के नजदीक। तमाम किस्से जितने बयान किए गए उनमें से सबसे बेहतरीन किस्सा ये है। तो इसमें क्या हिकमत पोशीदा है, कभी गौर किया हमने? इस पे थोड़ा सा गौर करने की जरूरत है। अगरचे वो हमने गौर इसलिए भी कभी नहीं किया, या फिर हमारे यहाँ जो ये दास्तानें जिनका मैं जिक्र कर रहा हूँ जो जिस तरीके से लिखी गई हैं, या दास्तान परदाजों ने तो फिर इसे इश्क मोहब्बत की एक दास्तान बना के बस रख दिया है के, और इस किस्से की फिर जितनी खूबियां और हिकमतें और नसीहतें और इबरतें जो मौजूद है इस सबक इस किस्से के अंदर, इस फिर सरोपा दास्तान के अंदर जो लोगों ने जो है घड़ के अपनी तरफ से जो है वो फैला दी हैं, उसमें गुम होकर रह गई वो सारी। और फिर थोड़ा सा हम इस पे गौर कर लेते हैं कि अल्लाह ताला ने इसको बेहतरीन किस्सा अहसनुल कसस क्यों करार दिया, और इसकी जो है कुछ वजूहात है वो हम जो है वो जान ले पर देख लेते हैं कि इस किस्से की पहली बात तो ये कि हू बहू मुमासलत आप सल्लल्लाहु अलैहि वसल्लम को दरपेश हालात से है। یوسف علیہ السلام اسی مشکل سے گزرے ہیں. اور اس میں دو جو کریکٹرز ہیں, جو یوسف علیہ السلام اس کے بھائیوں کا, تو وہ بالکل مماثلت جو ہے وہ فٹ کر دی گئی ہے مکہ کے اندر. یعنی نبی اکرم صلی اللہ علیہ وسلم آپ کے بھائی بند قریش کی بتا دیا گیا کہ اس میں کون جو ہے یوسف کو ریپرزینٹ کر رہا ہے اور کون یوسف علیہ السلام کے بھائیوں کو ریپرزینٹ کر رہا ہے, اور کون ابتلاء سے گزر رہا ہے اور کون پرسیکیوشن جو ہے وہ کر رہا ہے. تو بالکل یہ جو ہے داستان کو, اس قصے کو ہو بہو جو ہے وہ چسپاں کر دیا گیا ہے مکہ کے حالات کے اوپر. اور اس میں جو ہے وہ ان کو ایک اس لحاظ سے کہہ سکتے ہیں کہ قریش مکہ کو بالکل اس قصے سے, جو انہوں نے خود پوچھا تھا نبی اکرم صلی اللہ علیہ وسلم کہ بتاؤ یہ بنی اسرائیل کیوں جو ہے وہ مصر سے جو ہے وہ کنعان جو ہے کنعان سے مصر کی طرف کیوں گئے, اس کی کیا پیچھے بات تھی. تو جب یہ اللہ تعالیٰ نے یہ نازل فرمایا تو اللہ تعالیٰ نے خود یہ بیان کر کے خود ان کو بیک فٹ کے اوپر جو ہے وہ کر دیا. دوسری بات کہ جو سلوک آپ کے بھائیوں نے, یعنی حضرت یوسف علیہ السلام کے بھائیوں نے آپ کے ساتھ کیا, یوسف کے ساتھ علیہ السلام کے ساتھ کیا, ویسا ہی سلوک کفار مکہ آپ صلی اللہ علیہ وسلم سے کر رہے تھے, یا شاید کچھ اس سے بھی زیادہ. پھر فرمایا کہ یہ اس کے اندر توحید اور رسالت اور دین حق کی طرف دعوت ہے دی گئی ہے. ظاہر ہے یہ دعوت کا کامل نمونہ بھی ہے, ہر جگہ پہ دعوت کو جو ہے تھوڑے تھوڑے وقفے کے بعد جو ہے جو پرنتھیسس کے اندر جو ہے ان بٹوین دا لائنز جو ہے یہ دعوت جو ہے دے دی جاتی ہے. تو ظاہر ہے قصہ بیان ضرور کیا گیا ہے, لیکن دعوت کو اور حق کی طرف دعوت کو جو ہے وہ نظر انداز نہیں کیا گیا. پھر حضرت یوسف علیہ السلام کا ایک انتہائی صاف ستھرا اعلی اخلاقی اصولوں پہ مبنی جو ہے ایک کردار جو آپ کے سامنے آتا ہے. چاہے آپ غلام جب تھے, جب آپ کو بیچ کے جو ہے وہ بیچا جا رہا تھا مصر کے بازاروں کے اندر, تو جو ڈیسنسی جو ہے آپ کے اس پہ وہ تھی, اور یا پھر سی ای او بننے تک, ملک کا جو ہے سی ای او بننے تک, تب تک آپ ایک انتہائی صاف ستھرے کردار کے جو ہے وہ شخص تھے. اور یہی اعلیٰ صاف ستھرا اخلاقی کردار نبی اکرم صلی اللہ علیہ وسلم کا بھی مکہ کے اندر موجود تھا. پھر اس میں مومن کے لیے ایک امید اور حوصلے اور کامیابی کا پیغام ہے. مشکلیں پیش آتی ہیں لیکن بالآخر کامیابی انہی کے قدم چومتی ہے جو اس کردار کے جو ہے حامل ہوا کرتے ہیں. مسلسل دعوت, چاہے آپ جو ہے مشکل حالات ہوں, چاہے دشمن آپ کی جان کے درپے ہوں, چاہے آپ جو ہے وہ شاہی محل کے اندر ہوں یا آپ جو ہے جیل کی کوال کوٹھڑی کے اندر ہوں, ہر جگہ پہ یہ جو دعوت کا کام ہے یہ کبھی کسی صورت کے اندر جو ہے یہ نظر انداز نہ ہونے پائے. اپنے جذبات پہ قابو رکھنا جس طرح حضرت یوسف علیہ السلام نے رکھا, امانت جس طرح امانت کا حق ادا کیا کہ آپ کو جب گناہ کی دعوت دی گئی تبھی آپ نے یہ کہا کہ میں اللہ سے ڈرتا ہوں اور یہ میرے جو مالک ہے یہاں پہ عزیز, اس کی میں جو ہے آپ امانت کے طور پر, یہ میں اس کی امانت میں خیانت نہیں کر سکتا. اصول کی پابندی میں جو دقتیں پیش آتی ہیں وہ آپ علیہ الصلوۃ والسلام اور پھر نبی اکرم صلی اللہ علیہ وسلم نے وہ جھیلی, لیکن آپ نے کبھی اخلاقی اصولوں پہ جو ہے وہ کمپرومائز نہیں کیا. پریشانی سے گھبرا کر کام نہ چھوڑنے کی جو ہے ایک ہدایت اور ایک طرح سے رہنمائی موجود ہے اس کے اندر, کہ مشکل حالات پیش آتے ہیں لیکن کبھی بھی اپنے مقصد سے جو ہے وہ پیچھے نہ ہٹنا چاہیے, گھبرا کے پریشانیوں سے کام کو نہ چھوڑنا چاہیے, اپنے امور کو اللہ کے سپرد کر دینا, تفویض امر اللہ, یہ ہر جگہ پہ بے شک اپنی طرف سے بھرپور کوشش کرنا اور پھر اللہ کے حوالے کر دینا. آزمائش جو ہوتی ہے وہ انسان کی تربیت اور سربلندی کا ذریعہ بنتی ہے جس طرح یوسف علیہ السلام کی بنی. آزاد خیال طبقے کی روش جو جس طریقے سے وہاں پہ عزیز مصر کی بیوی اور اس کے جو طبقے کی عورتیں تھیں وہ جس طرف اشارہ کیا گیا قرآن میں اندر, کہ یہ ہر دور میں آزاد خیال جو طبقہ ہوتا ہے اس کی روش ہر دور میں ایک جیسی ہوتی ہے. آزمائش میں مومن کا رویہ کس طریقے سے ہونا چاہیے یوسف علیہ السلام کی سیرت سے بہت نمایاں ہے. دعوت کی مومنانہ حکمت, کہ کس طریقے سے دعوت دانائی کے ساتھ اور حکمت کے ساتھ اور مؤثر اور مدلل انداز کے اندر پیش کی جانی چاہیے, جیسے آپ نے جو ہے وہ دی ہے جیل کے اندر بھی. پھر آپ کے کردار سے عاجزی اور فروتنی اور اطاعت و شکر اور ان کی ذات ایک چھلک چھلک پڑتی ہے, ٹپک ٹپک پڑتی ہے, ایسے لگتا ہے کہ آپ سراپا جو ہے اس کا. اور یہ آپ علیہ السلام کی جو آپ کہہ لیں کہ تربیت تھی حضرت یعقوب علیہ السلام سے, اور اس کے اندر یہ چیز نمایاں طور پر موجود تھی کہ کس طریقے سے آپ ایک عاجز اور جو ہے وہ ہمبل انسان تھے. انسانی فطرت کا یہ صورت جو ہے وہ بڑا بہترین نمونہ ہے، انسانی فطرت کا بھی اور جذبات کا بھی اور نظریات اور حرکات اور تاثرات کی بھی یہ صورت بہترین عکاسی کرتی ہے. انسان کے سارے جو دائیات ہیں وہ اس صورت کے اندر جو موجود ہیں. پھر اسلام کے طرز تعلیم اور طرز تعلیم و تربیت اور اسلامی تحریک و دعوت کے مقاصد کو خوب یہ صورت بیان کرتی ہے. یوسف علیہ السلام کے اعلیٰ فطرت کی شاید جو جتنے بھی جوہر ہیں وہ نمایاں ترین ہیں، وہ اس صورت میں موجود ہیں، اور وہ اس صورت میں موجود ہیں کہ دوسرے لوگوں کے لیے اور ہم انسانوں کے لیے نمونے اور تقلید کا سامان ہے. یہ صورت انشاءاللہ اگلے اس پارے کے اندر جو ہے اس طریقے سے جاری ہے کہ اس کے مضامین پہ مزید غور کریں گے، اور جہاں پہ اس صورت کا اس طریقے سے اس پارے کا اختتام ہوتا ہے انشاءاللہ تعالی ہم 13ویں پارے سے اس صورت کے مضامین کا جائزہ لیں گے کل انشاءاللہ تعالی. بارک اللہ لی و لکم فی القرآن العظیم و نفعنی و ایاکم بما فیہ من الآیات و ذکر الحکیم فاستغفروا انہ هو الغفور الرحیم.